सब टेलीफोन आ गए क्या? फोन सब आ गए? एक घड़ी बंद है क्या? एक घड़ी बंद है, ये बंद है, वो जो आ गया उससे किसी को धोखा हो जाएगा। घड़ी सही रखनी चाहिए, अभी वो करवा दो उसको, सुबह जब ठीक हो जाए फिर लगा देना। तुम्हारा बेटा क्या नाम है? हैं? अजहर मोहम्मद अजहर। जो समझ क्या हाल? जवान लड़के, नौजवान यानी जवान होने वाले हों और जवान और बुड्ढा भी, क्योंकि बुड्ढा भी बड़ा चक्करबाज होता है। बुड्ढा चक्करबाज होता है, भोला भाला नहीं होता। क्या समझा? चक्करबाज होता है कि नहीं? शैतान और नफ्स के चक्कर में नौजवान भी आता है, आ सकता है, जवान भी आ सकता है, अधेड़ उम्र भी आ सकता है, बुड्ढा भी आ सकता है। जितनी ताकत गुनाह की होती है उतना गुनाह कर डालता है अगर नफ्स से मगलूब हो जाए। नफ्स की कुश्ती हमारे बुजुर्ग फरमाते हैं, जो नाकाम होता रहे उम्र भर भी तो कोशिश तो बहर हाल आशिक न छोड़े। ये रिश्ता मोहब्बत का कायम ही रखे, जो 100 बार टूटे तो 100 बार जोड़े। और फरमाते हैं कि अरे इससे कुश्ती तो है उम्र भर की, अरे इससे कुश्ती तो है उम्र भर की, कभी ये दबा ले कभी तू दबा ले। तो नफ्स से जो मगलूब हो जाता है वो हार जाता है, गुनाह में मुब्तला हो जाता है। और नफ्स बड़ा दुश्मन है। तो कहने का मतलब ये था कि हर आदमी को असबाब गुनाह से दूर रहना फर्ज है। असबाब गुनाह क्या मतलब? मतलब ये कि जिस जरिए से भी गुनाह हो सके, मसलन वो माहौल जहाँ औरत और मर्द का इख्तिलात है, वहाँ नजर उठने का दिशा है, नफ्स तकाजा करेगा कि देख लो इधर भी रंगीनी है उधर भी रंगीनी है, रंग बिरंगी मछलियाँ हैं देख लो इसको, और बेखबर हो जाता है, अल्लाह से गाफिल हो जाता है कि ये अल्लाह ने और रसूल ने मना किया है ना महरमों को देखना। और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये आँखों का जीना है, ना महरम को देखना आँखों का जीना है। आँखों का जीना करने वाला कभी अल्लाह का दोस्त हो सकता है? اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کی بدعا میں جینے والا. رسول اللہ صلی اللہ علیہ وسلم نے بدعا فرمائی, لعن اللہ الناظر والمنظور الیہ, اللہ تعالیٰ لعنت فرمائے دیکھنے والے پر بھی اور دکھانے والی ہو, یا دیکھنے والی ہو اور دکھانے والا ہو, دونوں پر رسول اللہ صلی اللہ علیہ وسلم نے لعنت کی بدعا فرمائی. تو وہ ماحول جہاں بے پردہ عورتیں ہوں یا مخلوط اجتماع ہو, عورتیں مرد سب مکس بیٹھے ہیں, یا پھر یہ فتنہ, یہ جو ہتھیلی کا فتنہ ہے, سینیما کا بھی باپ, اسمارٹ فون اور کیبل اور انٹرنیٹ, اس سے بہت دور رہنا چاہیے. اگر خیریت چاہتے ہو تو اس سے بہت دور رہو, بہت دور رہو, اور اپنے لڑکوں کو بچوں کو اس سے بہت دور رکھو, اور اپنے بچوں کو مخلوط ماحول میں مت تعلیم دلاؤ. کہیں عورتیں پڑھا رہی ہیں 12 سال کے لڑکے, 10 سال کے لڑکے سے احتیاط کا حکم دیا ہے فقہا نے, 10 سال کے لڑکے سے, تو 12 سال کا تو لڑکا اور سمجھدار ہوتا ہے. جو لوگ عورتوں سے پڑھوا رہے ہیں یا ایسی جگہ جہاں لڑکیاں ہیں اور مرد ان کو پڑھا رہے ہیں, یا لڑکے لڑکیاں آپس میں ایک ہی جماعت میں بیٹھ کے پڑھ رہے ہیں, یہ فتنے سے محفوظ نہیں رہیں گے. یا مدرسہ ہے جس میں انٹرنیٹ پہ تعلیم دی جاتی ہے, سمجھ لو کہ انٹرنیٹ جس نے دے دیا مدرسے میں تو علم دین کو تباہ کر دیا, اپنے بچوں کو تباہ کرنے کا راستہ. بھائی وہاں کیا دیکھ رہے ہو, نور البشر کیا دکھائی دے رہا ہے, جنت کی کھڑکی تو نہیں کھلی, میں بھی دیکھ لوں وہاں کیا دیکھ رہا ہے, وہاں بار بار کیا دیکھتا ہے, وہاں ٹائم دیکھ رہا ہے کہ کیا دیکھ رہا ہے. اچھا گردن ہے, میں سمجھ رہا ہوں کہ وہاں کوئی کچھ کھڑی ہے یا کھڑا ہے جس کے بار بار دیکھ رہا ہے, میں بھی دیکھ کیا دیکھ رہا ہے. تو جن لوگوں نے اپنے بچوں کو یہ موبائل فون دلا دیے ہیں یا ان کو انٹرنیٹ کی سہولت فراہم کر دی ہے تاکہ یہ بھی ترقی کریں, یہ ترقی بظاہر ہوگی لیکن حقیقت میں تباہی ہوگی. اب سوال یہ ہے کہ اب یہ موبائل اور انٹرنیٹ جو ہے یہ مجبوری بنتی جا رہی ہے, نوکریوں کے لیے, فیکٹریوں کے لیے, کاروبار کے لیے, پڑھائی کے لیے بھی, تو اس کے لیے منع تو نہیں کرتے, لیکن اس کے استعمال کرنے سے پہلے اتنی اپنے نفس پر اتنے غلبہ حاصل کر لو کہ پھر وہ آپ کو نقصان نہ پہنچا سکے. جیسے ہمارے حضرت بیٹھ جاؤ 2 منٹ بات شروع ہوئی گئی, تو کا طریقہ یہ ہے کہ خود کو بھی اور اپنے بچوں کو بھی اولیاء اللہ کی صحبت میں لے جایا کر پابندی سے, تاکہ ان کی صحبت میں جو نور حاصل ہوتا ہے, نور اولیاء اللہ کی صحبت میں نور ہوتا ہے, ان کے دل میں نور ہوتا ہے, ان کے سراپا میں نور ہوتا ہے, ان کے چہرے پہ نور ہوتا ہے, ان کے بال بال میں نور ہوتا ہے, اور ان کے قلب میں تعلق مع اللہ کی جو کیفیت ہوتی ہے, اللہ سے تعلق کی کیفیت, اور ان کے قلب میں جو سکون ہوتا ہے, تو وہ پاس بیٹھنے والوں کو بھی متاثر کرتا ہے. اب ایک آدمی اندھیرے میں رہنے کا عادی ہے, اس کو معلوم ہی نہیں روشنی کیا ہے, تو لائٹ لوڈ شیڈنگ ہو, لائٹ گئی بھی ہو, اس کو کیا پتا ہے. لیکن ایک آدمی روشنی میں رہنے کا عادی ہے, تو اس وقت روشنی لائٹ چلی جائے تو گھبراہٹ ہو جاتی ہے. تو جب یہ بچے ہمارے اور ہم نور میں رہنے کے عادی ہو جائیں گے, نیک صحبت میں رہنے کے عادی ہوں گے, تو بری صحبت سے نفرت پیدا ہوگی, اور پھر اپنا کوئی راہبر متعین کرنا, اپنے حالات کی اس کو اطلاع کر کے مشورہ لینا, اپنے اپنے حالات کے مطابق مشورہ ملتا ہے, अब एक डॉक्टर के यहाँ 50 मरीज बैठे हुए हैं, कभी ऐसा हुआ है कि एक मरीज डॉक्टर से मिलके आया हो और उसने कहा भाई डॉक्टर ने फलां दवा लिखी है सब लोग वही दवा खा लें? नहीं, तो हर आदमी अपना अपना हाल जाके बताता है, फिर उसके हाल के मुआफिक डॉक्टर दवा देता है। इसी तरह से मर्ज़े रूहानी के लिए अपना हाल बताना चाहिए कि हमारे साथ ये मामला है। हर आदमी की इस्तेदाद और हर आदमी के हालात और उसकी समझ के मुताबिक मरीज के लिए दवा लिखी जाती है। जिस तरह जिस्मानी मरीज के लिए डॉक्टर दवा लिखता है, उसी तरह रूहानी मरीज के लिए तबीब रूहानी उसका इलाज तजवीज़ करता है। किसी को कुछ इलाज बताता है, किसी को कुछ इलाज बताता है। हमारे हजरत मिजान फरमाते थे कि एक शख्स ने भैंस पाली हुई थी, उसकी भैंस जब बीमार हुई तो सोचने लगा क्या किया जाए, तो उसको याद आया कि उसका एक दोस्त है, उसके यहाँ भी भैंस पली हुई थी, उसकी भैंस भी बीमार हुई थी, पूछते हैं चल के कि तुमने क्या इलाज किया था, वो इलाज हम भी कर लेंगे। तो वो था गवार गवार किस्म का आदमी, भागा भागा गया, उसके दोस्त का नाम था घसीटा, तो बाहर से ही दरवाजे से आवाज दी, दस्तक वस्तक नहीं वहीं सर, घसीटे, अरे वो घसीटे, उसने भी दरवाजा खोलने की जहमत नहीं की, उसने अंदर ही से आवाज लगाई, हाँ भे क्या बात है, अरे तेरी भैंस बीमार हो गई थी, उसने कहा हाँ बीमार हो गई थी, उसने कहा तूने क्या किया, उसने कहा मैंने ट्रांसलेट मिलाया था मिट्टी का तेल, बस वो वहीं से पलट गया, मजीद बात करना उसने वक्त जाया करना समझा, वहीं से पलट गया और एक लीटर मिट्टी का तेल लेके भैंस को जबरदस्ती खिला दिया, थोड़ी देर में बेचारी तड़प तड़प के मर गई। अब बहुत गुस्सा आया इसको और भागा भागा फिर गया, घसीटे, अरे वो घसीटे बड़े गुस्से, अंदर से आवाज आई, हाँ बे क्या बात है, कहा अरे तूने मिट्टी का तेल पिलाया था भैंस को, कहा हाँ हाँ मिट्टी का तेल पिलाया था, कहा फिर मैंने भी पिलाया, मेरी भैंस तो मर गई, उसने कहा मेरी भी तो मर गई। तो इधर उधर से इलाज नहीं पूछना चाहिए, तुमको क्या मशवरा मिला, अच्छा शेख ने ये बताया हम भी यही करेंगे। मैं ये अर्ज करता हूँ कि शेख के घर वालों को भी नहीं दे, अपने शेख से पूछो कि हमारे साथ ये मामला है हमें क्या करना चाहिए, सही तरीका ये है, वरना क्या होता है शेख बदनाम होता है, इससे पूछ उससे पूछ उसको अपने हाल बता, खवातीन में ये मर्ज ज्यादा होता है, हर एक से अपने दिल का हाल कह देती है, जज्बाती होती है, दूसरे नाकसुल अकल होती है, अकल इनकी आदी होती है, हर एक से अपना हाल, बाजों का तो बाजी औरतों का मशगला यही होता है, सुबह अपने कामों से फारिग हो के अब क्या करें, फलानी फलानी से मिलने चले गए, फलानी से मिलने चले गए, और वहाँ बहन क्या हाल है, बस बहन क्या बताऊँ, शौहर ने ये तंग कर रखा है, औलाद ने ये तंग कर रखा है, फलां ये मामला है, बड़ी तंगी है, बड़ी परेशानी है, एक सारा हाल अपना वहाँ कह दें, अब दूसरी की तरफ चली वहाँ जाके वही रोना, इधर उन्होंने भी रोना शुरू कर दिया, हाँ बहन तुम अकेली नहीं हो हमारे साथ भी यही, फलां ने तंग कर रखा है, फलां मसला फलां मसला, इससे क्या फायदा होता है सिवा नुकसान के कुछ नहीं, ना शुक्रिया गीबतें शौहरों की शिकायतें और अपने रब ताला की ना शुक्रिया। तो आज ये कर रहा था कि अगर अल्लाह के रास्ते में चलना हो तो अपने मुर्शिद को इत्तला करना, एक तो ये कि नेक सोहबत का इंतजाम करना, दूसरे ये कि अपने मुर्शिद को इत्तलाए हाल करना, और तीसरी चीज ये अच्छी तरह समझ लो, मगर ये भूत जिनको सवार होता है ये भूत बहुत मुश्किल से होता है। मेरे शेख रहमतुल्लाह अलैह ने फरमाया कि विलायत यानी अल्लाह की दोस्ती जिक्र पर मौकूफ नहीं बल्कि तकवा पर मौकूफ है। अल्लाह ताला ने कुरान पाक में ये ऐलान कर दिया है कि जो सबसे ज्यादा मुत्तकी होगा वही हमारा सबसे गहरा दोस्त होगा। तकवा का इंतजाम करें, गुनाह से बचने का इंतजाम करें। बाज़े लोग बारीक बारीक बातें तो बहुत पूछते हैं लेकिन बड़े बड़े गुनाह आराम से कर लेते हैं, बदनेगाही आराम से कर लेते हैं, स्मार्टफोन के अंदर लगे हुए हैं उसकी इत्तला नहीं है, लेकिन बारीक बारीक बातें पूछते हैं। बड़े बड़े गुनाहों से बचना चाहिए, फिर छोटे गुनाहों की बारी आती है, फिर और छोटे गुनाहों की बारी आती है। तक्वा का कोई इंतहा नहीं है। एक मर्तबा एक सहाबी अपने दोस्त को नसीहत कर रहे थे कि भाई इतनी ज्यादा क्या हया कर रहे हो तुम, इतना नहीं कर, इस दीन में इतना आगे नहीं बढ़ो, इतनी हया में इतना आगे नहीं बढ़ो भाई, कुछ ये भी करना चाहिए वो भी, कुछ इस तरह के वो वाज कर रहे थे, नसीहत कर रहे थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहां से गुजरे तो आपने उनको मना फरमाया, फरमाया कि इनको छोड़ दो, इसलिए कि हया ईमान का जुज है, हया ईमान का जुज है। और फरमाया हया तमाम की तमाम खैर है, जितनी हया चाहो कर लो, जितनी चाहो शर्म कर लो। लोग समझाते हैं ना कि मियां इतना भी यार ऐसा क्या है, थोड़ा इधर भी चलना चाहिए, थोड़ा उधर भी चलना चाहिए, ये शैतानी ख्याल आते हैं। ऐसे लोगों से बहुत दूर रहो जो ये पट्टी पढ़ाते हैं कि भाई जरा इधर भी आ जाओ उधर भी आ जाओ। अगर अल्लाह को पाना है तो एक ही रास्ता है, अल्लाह और रसूल का रास्ता एक ही है, दो रास्ते नहीं, थोड़ा दाएं कर लिया थोड़ा बाएं कर लिया ये नहीं। सिरात अल्लज़ीना अनअमता अलैहिम क्या है, इनाम याफ्ता लोगों का रास्ता वो है सिरात मुस्तकीम। अगर कोई उस्ताद कहे कि अब खींचो बिल्कुल सीधा, अब ताले बिल क्या भाई थोड़ा सा टेढ़ा कर लेते हैं क्या है, तो नंबर मिलेंगे उसको, ये तो टेढ़ा है, हमने तो तुम्हें सीधा खत खींचने को कहा था। अरे कहेगा एक डिग्री तो टेढ़ा है क्या हुआ, कहेगा नहीं 90 दर्जे का खत खींचो। एक इंजीनियर है और उसको एक शख्स कहता है कि ये बिल्डिंग बनानी है, वो कहेगा ठीक है हम 89 डिग्री पे बना देते हैं, जरा थोड़ी सी टेढ़ी होगी। कहेगा नहीं आप कबूल करेंगे ऐसी बंगला, वो कह 45 दर्जे कर देंगे टेढ़ी बड़ी अच्छी लगेगी। कहेगा नहीं पागल हो गए गिर जाएगी। अच्छा 50 दर्जे नहीं, 60 दर्जे नहीं, कोई कबूल नहीं करे। कोई भी अकलमंद आदमी नहीं कहेगा 89 डिग्री भी हमें नहीं चाहिए, सीधा 90 दर्जे चाहिए हमको। लेकिन दीन के अंदर कहते हैं थोड़ा ये भी कर लो थोड़ा ये भी कर लो, फिर अल्लाह कैसे मिले। इन्ना रब्बी अला सिराते मुस्तकीम, अल्लाह ताला सिराते मुस्तकीम पर है। क्या माने कि हमें अल्लाह अगर मिलेंगे तो सिराते मुस्तकीम पर मिलेंगे, ये मतलब नहीं है नऊज़ु बिल्लाह कि अल्लाह ताला सीधे रास्ते पर है, नहीं मतलब ये है कि अगर हमें अल्लाह चाहिए है तो हमें सिराते मुस्तकीम सीधे रास्ते पर मिले, दाई बाई टेढ़े मेढ़े रास्ते पर नहीं जाओ। तो मोबाइल के इस्तेमाल का, इंटरनेट के इस्तेमाल का इल्म दीन से तो कोई वास्ता नहीं, ये सब धोखेबाजी है, दुकानदारी है, चक्करबाजी है, चक्करबाजी है। तालिब इल्म दीन का इन चीजों से कोई वास्ता नहीं, किताबें हो, उस्ताद हो, नेक उस्ताद हो, साहिब तक्वा हो, साहिब नस्बत हो, इससे दिल बनता है, इससे दीन हासिल होता है। कंप्यूटरों से क्या, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में तो किताबें भी नहीं थी, किताबें थी क्या, कोई मदरसे खुले हुए थे क्या, सहाबा ने कैसे दीन हासिल किया, सीने नबुवत से। तो इल्म दीन अगर हासिल करना है तो इन चीजों से बहुत दूर रहना होगा, और अगर बर्बाद होना है तो तुम्हारी मर्जी। तो और इस पे काबू पाने का तरीका, जो लोग मजबूर हैं इस्तेमाल करने पे, मोबाइल इस्तेमाल करने पे, तो उनको चाहिए कि अपना कोई राहबर मुतय्यन करें और उससे मशवरा लें कि हम इसको कैसे इस्तेमाल। मैंने अभी कल परसों भी बताया था, और इस किस्म के एक नहीं हजारों किस्से हो चुके हैं, हजारों। मौलाना सोइए नहीं भाई, गर्दन न झुकाओ, अगर ऐसा है मजबूरी तो वहां मेरे सामने कोई आंख बंद करने वाला ना बैठे, मेरा दिल बंद होने लगता है और मेरा दिल चाहता है मैं उठ के भाग जाऊं, भाग जाने को दिल चाहता है। तो अब देखो मजमून में भी कितना खलल आ जाता है। क्या कह रहा था, हाँ क्या बात, क्या कह रहा था, हाँ हाँ एक नहीं हजारों किस्से ऐसे हो रहे हैं आए दिन। हमारा एक दोस्त हाफिज है, कारोबारी है, कारोबार भी अच्छा चलता है, बहुत परेशान आता था मेरे पास, खुल के बताता नहीं था क्या बात है। अब यही तो बात है ना, अगर खुल के बताओ तो हम भी तुम्हें मशवरा अच्छा दे देंगे, अपने बुजुर्गों की बात बतला देंगे, हम क्या मशवरा देंगे, बुजुर्गों की बात बतला देंगे। मगर लोग झिझकते हैं, इसलिए कि या तो शर्माते हैं या फिर ये कि क्योंकि ये इस पे पाबंदी लगा देंगे और हमें ये मजा छोड़ना नहीं है, मजा हमारा किरकिरा हो जाएगा। दो ही वजह होती। बहरहाल वो आता रहा, कहा मुझे टेंशन रहती है, बहुत परेशानी रहती है। तो एक दिन मैंने उससे पूछा कि भाई तुम मोबाइल तो इस्तेमाल नहीं करते स्मार्ट, कह रहा यही मसला है, रात को मैं लगता हूँ और फजर से बंद करता हूँ, खबरें सुनता हूँ और क्या क्या कुछ जो उसमें होता है वो सब करता हूँ। मैंने उसको कहा कि भाई इस मोबाइल को अगर खैरियत चाहते हो तो दुकान पे रखो, इस्तेमाल उसका डिजाइन भेजना है, सैनिटरी का काम है, खरीदो फरोख्त करनी होती है, ग्राहक को डिजाइन दिखाना है, तो वो तुम काम कर लो और शाम को दरवाजा दुकान बंद करते वक्त उसको दराज में लॉक करके घर आ जाओ, सादा मोबाइल रखो, आराम से रहोगे, नींद भी सुकून की आएगी। दो दिन तो किया उन्होंने, उसके बाद वो उन्होंने मुझसे रास्ता भी खत्म कर दिया और बहुत दिन के बाद मुझे मिले थे यहाँ हमारी मस्जिद में जहाँ हम रहते हैं। अरे भाई खैरियत यहाँ कैसे आए? कहा नफ्सियाती डॉक्टर को दिखाने आया हूँ। क्या हुआ? बाल बिल्कुल उड़ गए, गंजे हुए हैं और चेहरा पिचक के सूख गया। मैंने कहा भाई क्या कारोबार में परेशानी है? कह नहीं, कारोबार इतना चल रहा है मेरा कि मैं तो अपना जाती बंगला बना रहा हूँ, 500 गज का बंगला बना रहा हूँ मैं, ऐसा मेरे पास बहुत है। हुआ क्या? मोबाइल। क्या फायदा हुआ? बच्चे भी परेशान हैं, बीवी भी परेशान है, और बाजे लोगों की अकल इतनी खराब हो गई है कि मियां साहब मोबाइल इस्तेमाल कर रहे हैं तो बेगम साहब का दुख दर्द कुछ नहीं, आते ही मोबाइल में लगे। अब क्या हुआ कि बेगम साहब ने भी मोबाइल ले लिया, चलो भाई हम भी अपने दिल बहलाएं, जब कोई हमें तवज्जो देने वाला नहीं है, पूछने वाला नहीं है, चलो हम भी यही काम करें। अब रह गए बच्चे चींची कर रहे हैं, पीपी कर रहे हैं, अम्मा कर रहे हैं, अब्बा कर रहे हैं, देख रहे हैं कि अब्बा हाँ गुस्से में डांट रहे हैं उनको, क्योंकि वह अंदर कोई खास चीज देख रहे हैं, उसमें खास बातें देख रहे हैं, कोई खास काम कर रहे हैं उसमें, तो वो बच्चों की जो इंटरप्शन है वो बर्दाश्त नहीं है, डांट दिया। अब जब बच्चे देख रहे हैं कि भाई ये हालात है, तो उन्होंने कहा अब्बा हमें भी आप क्यों नहीं दिला देते मोबाइल, हम जरा गेम वेम खेल लेंगे। हाँ भाई ये बात तो ठीक है, चलो भाई। अब पूरे घराना जो है वो अब्बा वहां लेके मोबाइल बैठे हैं, अम्मा वहां लेके बैठी है, बच्चे वहां ले, सब गंदगी में मुबतला है। पूरे का पूरा घर बर्बाद हो गया। तो मेरे अजीजों और दोस्तों, एक दिन तो दुनिया से जाना है कि नहीं, अल्लाह को मुंह दिखाना है कि नहीं, तो ये जिंदगी हमें अल्लाह ने कामों के लिए तो नहीं दी, अल्लाह ने जिंदगी जन्नत बनाने के लिए दी है। ये जगह हमारी दुनिया मजरातुल आखिरा, दुनिया आखिरत की खेती है, यहाँ जो बीज बोओगे वहाँ काटोगे, खेती वहाँ काटनी, दुनिया दारुल अमल है, यहाँ बदला नहीं है, और आखिरत दारुल जगह है, बदले की जगह वहाँ अमल नहीं है, याद रखो। तो यहाँ पर रहकर थोड़े दिन हम मेहनत कर लें अपनी जिंदगी और अपने किसी राहबर को चुन लें जो सच्चा राहबर हो, किसी का इजाजत याफ्ता हो, खुद भी सुन्नत और शरीयत पर चलता हो, उसके हाथ में अपना हाथ दे दो, जल्दी कर लो, देर मत करो, मोहलत ज्यादा नहीं है, थोड़े दिन की जिंदगी है, थोड़े दिन सब्र करना है। किस चीज पर सब्र करना है? कोरमे पर, बिरयानी पर, कोल्ड ड्रिंक पर, खीर और मरगूबात पर नहीं, गुनाहों पर सब्र करना है, गुनाहों पर सब्र। और फिर ऐसा आदमी जो अल्लाह ताला के रास्ते में अपने दिल को तोड़ता है, गुनाहों पर नहीं अमल करता, खुदा ताला उसकी दुनियावी जिंदगी ही को जन्नत से बढ़कर बना देते हैं, जन्नत ही जब दुनिया ही में उसको वो सुकून कल्ब अता होता है कि बड़े बड़े बादशाहों को भी वो सुकून नहीं। थोड़े दिन अमल करके देख लो, थोड़े दिन नजर बचा के देख लो, अहद कर लो कि अब मैंने एक भी निगाह खराब नहीं करी। अहद कर लो, ज्यादा नहीं, मैं कहता हूँ 40 दिन अहद कर। चलो 40 दिन आसान है कि नहीं? 40 दिन निगाह की हिफाजत ऐसी करो कि एक निगाह भी खराब ना हो। घर से निकलो, इरादा करके निकलो कि नहीं देखना। घर में दाखिल हो तो अगर घर में नामहरम औरतें हैं, भाभी है, साली है, या कोई फूफीजात, चचाजात, तायाजात साथ रहते हैं, तो घर में दाखिल हो इरादा करके दाखिल हो कि मैंने नहीं देखना है, पर्दा करना है शरीर। 40 दिन, और 40 दिन के बाद अपने दिल पर हाथ रख के खुद ही पूछ लेना कि मेरे ये 40 दिन कैसे गुजरे। दिल में मेरे ठंडक है, निगाह बचाकर मैं सुकून से हूँ, और खुदा ताला का कुर्ब मुझे महसूस हुआ कि नहीं। अगर तुम्हारा दिल जवाब दे कि वाकई मैंने सही किया और मुझे कल्बी सुकून हासिल हुआ और जिंदगी मेरी पुरसुकून हो गई, तो फिर आप उम्र भर के लिए इरादा कर लेना। मेरे अजीजों और दोस्तों, मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि दुनिया का किसी मुल्क का मुजरिम अगर दूसरे मुल्क चला जाता है, सियासी बना ले लेता है, वहां उसको हिफाजत में रख लेते हैं, लेकिन खुदा ताला का जो मुजरिम होता है वो सारी कायनात में कहीं चला जाए उसको पना नहीं मिले। अल्लाह हर वक्त देख रहा है। जैसे ही हम उनको नाराज करने का इरादा करते हैं, उसी वक्त दिल में बेचैनी और परेशानी और अजाब आना लाजमी। मन आरज आन जिक्री पैन लहू मीशत का, जिसने हमारी याद से एराज किया, हमारी नाफरमानी की, उसकी मीशत को तल्ख कर दिया जाए। क्या वजह थी कि इतने कारोबार और बंगला बना रहे हैं? क्या चीज उनको बेसुकून किए हुए है? पैसा भी है, माल भी है, दुकान भी चल रही, कारोबार, क्या चीज बेसुकून करे जो नफ्सियाती डॉक्टर के पास अच्छा खासा आदमी हाफिज आदमी बर्बाद कर। इसलिए याद रखो कि विलायत अल्लाह की दोस्ती वो जिक्रुल्लाह पर मौकूफ नहीं है, जिक्र मुआवनत करता है, लेकिन बुनियाद तक्वा है, गुनाह से बचना। इसलिए गुनाह से बचने का अहद कर लें हम, क्योंकि दोबारा दुनिया में नहीं आना। हदीस पाक में है कि अगर कोई शख्स पैदाइश से लेकर और आखिर सांस तक एक लम्हा भी अल्लाह को नाराज न करे और इबादत ही इबादत सजदे में पड़ा रहे, तो भी कयामत के दिन उसको हसरत होगी कि काश मैं कुछ और इबादत कर लें। क्यों? कि अपने छोटे छोटे आमाल के इतने बड़े बड़े बदले वहां देखेगा कि हैरान रह जाए। अल्लाह ताला का एक नाम है शकूर। शकूर के क्या मानी है? शुक्र करने वाला नहीं, शकूर के मानी है अल्लज़ी युतिल अजरिल जज़ील अलल अमलिल क़लील, वो ज़ात जो थोड़े अमल पर बहुत ज्यादा देते हैं, बहुत ज्यादा कदरदान, थोड़े थोड़े अमल पे बहुत जल्दी राजी हो जाते हैं, बहुत बड़े बड़े इनामात दे देते हैं। तो मेरे अजीजों, इस जिंदगी को हमें जाया नहीं करना है। बच्चा हो, जवान हो, बूढ़ा हो, सब सुन लो, ये जिंदगी थोड़ी दी गई है और जन्नत बनाने के लिए दी गई है। इस जिंदगी को हमने बनाना है, अल्लाह को हमने राजी करना है, फिर उसके बाद मजा ही मजा है। फरमाया कि अदना से अदना जन्नती को अल्लाह ताला इस दुनिया जितनी 10 गुना बड़ी जन्नत देंगे। इस दुनिया से 10 गुना बड़ी जन्नत अदना से अदना जन्नती को, अदना से अदना मुसलमान को देंगे इतनी बड़ी जन्नत। और वहां ये सब कुछ होगा, रंगीनियां भी होंगी, होरे भी होंगी, हर तरह की लज्जत होगी, और न कभी न खत्म होने वाली लज्जत होगी, न कभी छिनने वाली नेमतें होंगी, कभी नहीं छिनेंगी वो, और हमेशा हमेशा उसमें रहेंगे। तो वो जिंदगी अच्छी है या ये जिंदगी? यहाँ थोड़े दिन के गुनाह का मजा थोड़ा सा है, और फिर वहां परेशानी परेशानी है, और जब थोड़े दिन यहाँ सफर कर लिया तो जिंदगी यहाँ की भी मजेदार और वहाँ की तो हमेशा हमेशा की जिंदगी मजेदार। अब अपनी अकल से फैसला कर लो कि हमें अल्लाह को राजी करने में फायदा है या नहीं। बस फायदे वाला काम कर लो, हम तो नहीं कहते कि नुकसान का काम करो, हम तो कहते फायदे वाला काम। अपने दिल से पूछ लो कि अल्लाह को राजी करने में फायदा है या अपनी ख्वाहिशात पे चलने में फायदा है, अल्लाह की मर्जी पे चलने में फायदा है या अपनी नफ्स के ख्वाहिशात पर चलने में फायदा है, शैतान की गाने में फायदा है। खुद ही फैसला कर ले आप। तो ये मोबाइल और ये केबल और ये इंटरनेट समझ लो कि ये हलाकत का रास्ता है। और मैंने बता दिया कि जिसको मजबूरी हो, कारोबारी, नौकरी की मजबूरी, कारोबार की मजबूरी, पढ़ाई की मजबूरी, वो किसी को अपना राहबर मुतय्यन करे, सच्चे आदमी को जो खुद भी इन चीजों से बचता, ये नहीं कि दूसरों को तो मशवरा दे रहा है और खुद ही उसमें लगा हुआ है। क्योंकि इसमें गुनाहों के अलावा फजूल औकात के जाया करने का भी बहुत बहुत बड़ा इसके अंदर बड़े बड़े शोबे हैं। भाई हम तो खाने पकाने की तरकीब सीखते हैं, भाई हम तो जरा खबरें सुन लेते हैं। अभी हमारे एक जानने वाले हैं, उन्होंने बताया कि हम जो है वो आपको इत्तला नहीं की हमने। अब बेचारों को अभी एहसास हुआ जब उनको परेशानी शुरू हुई, इधर की खबरें उधर की खबरें, वो सर पकड़े बैठे हैं, परेशान हो गए, टेंशन में आ गए। अब टेंशन की डिप्रेशन की दवाइयां खा रहे हैं। क्या हुआ कि खबरें सुननी शुरू कर दी, उसपे वो चैनल लगा रखा है, वो खबरें पॉप अप करती हैं उसके आगे, वो खबर सुनते अब ये हो गया, अब ये कत्ल हो गया, फलां जगह इतने मर गया, सुन सुन के भागत बेचारे वो भी पागल हो रहे हैं। तो इसमें न सिर्फ ये है कि गुनाहों के अंबार हैं, बल्कि फजूल काम भी बहुत हैं, जो सरीहन तो गुनाह नहीं है लेकिन उसमें मुबतला होकर इंसान डिप्रेशन का शिकार हो रहा है। उसका क्या नुकसान है कि ताअत में कमी हो रही, नमाजों में सुस्ती हो रही है, जिक्रुल्लाह में सुस्ती हो रही है, तिलावत में सुस्ती हो रही है, इबादत में सुस्ती हो रही है। तो इस चीज को जिसको जरूरत ना हो वो तो बिल्कुल इसको फिनिश कर दें, और जरूरत हो तो मोबाइल सादा अपने पास रख लें ताकि रास्ते का काम दे, और अगर मजबूरी है तो किसी को अपना राहबर मुतय्यन करे और सच्चे दिल से सिद्ध दिल से उसको इत्तला दे। तो वो राहबर आपको हकीर नहीं समझेगा, आपको जलील नहीं करेगा, बल्कि आपके लिए दुआ भी करेगा, आपके लिए रोएगा भी और आपको उसकी तदबीर भी बताएगा। और इस तरह आप इंशाअल्लाह ताला अल्लाह ताला के फजल से अल्लाह की मदद से आप उस जाल में से निकल जाएंगे, वरना शैतान जकड़ लेगा, नफ्स जकड़ लेगा। तो इस चीज से बहुत दूर रहने की जरूरत है। और दूसरा मैं अर्ज कर रहा था असबाब गुनाह से दूर रहना, ऐसे माहौल से, ऐसी सोबत से जो बुरे लोग हैं और जो मखलूत माहौल वाले हैं, बेपर्दा लोग हैं, या ऐसे लड़के जो टीवी और केबल देखने के आदि हैं, उनसे भी अपने लड़कों को बचाओ, उनसे भी अपने लड़कों को बचाओ। भाई एक आदमी सिगरेट पीने वालों में बैठता है, खुद नहीं पीता, तो थोड़े दिन में बाद देखोगे कि वो भी सिगरेट पी रहा है कि नहीं। इसी तरह कोई आदमी शराबियों में बैठना शुरू कर दे, शराब पीना शुरू कर देगा, जैसी सोहबत होगी वैसा हो जाएगा। तो इसलिए बुरी सोहबत से भी बचना बहुत जरूरी है। अपनी यारी दोस्ती अगर है पुरानी तो उसको दूर दूर से सलाम दुआ निभा लो, सलाम दुआ कर लो, तैयत है भी ठीक है, उनके साथ बैठो मत और अपने बच्चों को भी बचाओ। तो चलो भाई कुछ अशार पढ़ दो। दस मिनट में अशार खत्म, 10 बजे खत्म करेंगे।
سيدي وسندي محبي ومحبوبي مرشدي ومولاي عارف بالله حضرت اقدس صوفی ممتاز احمد صاحب دامت برکاتہ ان کے حکم سے اشعار پڑھ کر سنا رہا ہوں جو الحمدللہ ہمارے سامنے تشریف فرمائے۔
اگر میرے بس میں ہوتا نا نیند والوں کو 6 گلاس پانی جو میرے استاد یہ ہر بار استعمال کرتے تھے، لیکن اب وہ بھی میں نہیں کر سکتا ہوں۔ میں سوچا کہ اگر 6 گلاس کسی کو پانی پلا دوں तो वो फिर उसको मूड लग जाएगा, तो इतनी देर फिर वो जो चला जाएगा फिर वो कैसे बात सुनेगा। तो पानी भी नहीं पिला सकता, मजबूरी है।
और ये शाह शेख अल अरब अल आजम आरिफ बिल्ला حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ کے ہیں. ان اشعار کا عنوان ہے جوار محمد میں رہتے ہیں ہم.
صلی اللہ علیہ
وسلم. زمین پر مدینے کی رہتے ہیں ہم.
اوپر جو لکھا ہے وہ تو پڑھو.
مدینہ منورہ کے ایک عالم حضرت مولانا عاشق الہی بلند شہری مہاجر مدنی دامت رحمۃ اللہ علیہ کی فرمائش پر یہ اشعار کہے گئے, جنہوں نے مدینہ منورہ سے یہ مصرع لکھ کر بھیجا تھا, جوار محمد میں رہتے ہیں ہم.
یہ مصرع مولانا عاشق الہی صاحب رحمۃ اللہ علیہ کا ہے, جو مدینہ منورہ میں ہجرت کر کے یہاں سے چلے گئے تھے, وہاں سے انہوں نے ہمارے حضرت کو یہ مصرع لکھ کے بھیجا. اس پہ آپ کچھ نعت شریف کچھ اشعار کہہ دیجیے. وہ
زمین پر مدینے کی رہتے ہیں ہم, فلک پر مگر نام کرتے ہیں ہم, نہ پوچھو کہ کیا ہے ہمارا شرف جوار محمد میں رہتے ہیں ہم.
ایک حدیث شریف میں ہے کہ جو انسان جو مسلمان روزانہ پابندی سے دعا کرے گا کہ اس کو شہادت کی موت نصیب ہو, تو اگرچہ اس کو شہادت نہ ہو ملے گی لیکن اللہ تعالیٰ اس کو شہیدوں کے درجے میں اٹھائیں گے. دعا کرتا رہے مسلسل, دل سے دعا کرے, اور اس کی دعا ہے اللہم ارزقنی شہادتا فی سبیلک واجعل موتی فی بلد رسولک. کہ اللہ مجھ کو اپنے راستے کی شہادت نصیب فرما اور اپنے نبی کے شہر میں موت عطا فرما, کیونکہ قیامت کے دن سب سے پہلے جو اٹھائے جائیں گے محشر میں تو مدینہ شریف کے لوگ, سب سے پہلے رسول اللہ صلی اللہ علیہ وسلم محبوس فرمائے جائیں گے, اس کے بعد اور لوگ, اور سب سے پہلے شفاعت بھی ہماری ہوگی. مدینہ شریف میں مر جانا, ایک اور حدیث شریف میں ہے کہ تم میں سے جس سے ہو سکے وہ مدینہ آ کر مر جائے, یعنی کہ اپنے اپنے ملکوں میں اپنے شہروں میں کام کرو, جب دیکھو کہ اب کھیتی کٹنے کا وقت آ گیا ہے بال سفید ہو گئے وہاں آ کے مر جاؤ.
نہ پوچھو کہ کیا ہے ہمارا شرف جوار محمد میں رہتے ہیں ہم. جوار محمد میں رہتے ہیں ہم, کرم ہے یہ مالک کہے دوستوں, مدینے کی بستی میں بستے ہیں ہم, مدینے کی بستی میں بستے ہیں ہم, مدینے کی نسبت ہے قیمت میری, وگر نہ حقیقت میں سستے ہیں ہم, وگر نہ حقیقت میں سستے ہیں ہم.
مدینے میں مرنا مقدر میں ہو، خدا سے دعائیں بھی کرتے ہیں ہم،
آمین آمین آمین،
خدا سے محمد کی نگری میں رہتے ہیں ہم، شفاعت محمد کی بھی ہو نصیب، دعا رات دن یہ بھی کرتے ہیں ہم، مدینے میں ہر سال ہو حاضری، خدا سے یہ فریاد کرتے ہیں ہم، خدا سے یہ فریاد کرتے ہیں ہم، بس ایسا کنانے مدینہ مجھے نہ بھولو، گزارش یہ کرتے ہیں ہم، نہ بھولو گزارش یہ کرتے ہیں ہم، اے اختر میرے قلب و جاہ وہاں، مدینے سے گو دور رہتے ہیں ہم، مدینے سے گو دور رہتے ہیں ہم، زمین پر مدینے کی رہتے ہیں ہم،
مقتے کا شعر اور
اے اختر میرے قلب و جاہ وہاں، مدینے سے گو دور رہتے ہیں ہم، مدینے سے گو دور رہتے ہیں ہم،
یعنی کہ جو آدمی اللہ اور رسول کے قریب ہوگا اس کی علامت کیا ہے؟ اگر ایک آدمی دعویٰ کرتا ہے ہمیں اللہ اور اس کے رسول سے بہت محبت ہے، عشق کا دعویٰ کرتا ہے، تو اس کی کیا علامت ہے؟ سچائی کی کیا علامت ہے کہ آدمی سچا ہے؟ کہ سر سے پیر تک سنت کے مطابق اس کا ظاہر بھی ہوگا اور اس کا باطن بھی ہوگا۔ پھر میرے شیخ رحمۃ اللہ علیہ فرماتے کہ میرے قلب و جاں وہاں ہر دم دھیان لگا ہوا ہے کہ اس موقع کی سنت کیا ہے، آپ صلی اللہ علیہ وسلم کیسے کھانا کھاتے تھے میں ویسے کھانا کھاؤں، جیسے آپ سوتے تھے میں ویسے سو، جیسے آپ بیدار ہوتے تھے جو عمل کرتے تھے میں وہ عمل کروں، آپ صلی اللہ علیہ وسلم گفتگو کیسے فرماتے تھے میں اس طرح گفتگو کروں، آپ صلی اللہ علیہ وسلم سے زیادہ صحابہ فرماتے ہیں کہ مسکرانے والا کوئی شخص ہم نے نہیں دیکھا، تو ہم ہر وقت اپنے چہرے پر ایک دل نواز مسکراہٹ رکھیں تاکہ ہمیں دیکھنے والا جو ہے اس کا دل بھی خوش ہو جائے، خوشحادگی ہو چہرے پہ، تنگی نہ ہو، چہرہ مخوف نہ ہو، مخوف معنی خوف دلانے والا، بیزاری نہ ہو، خوشادہ روئی سے ملے، حدیث شریف اپنے شہر کی تعلیم کو مدعا بتاتا رہا ہوں کہتا ہوں آپ ہزاروں تسبیحات پڑھیں لیکن آپ کے اخلاق اگر خراب ہیں تو کیا ہوگا؟ رسول اللہ صلی اللہ علیہ وسلم کے پاس خبر دی گئی کہ ایک بڑھیا ہے جو نماز روزہ بہت کثرت سے کرتی ہے، بہت عبادت کرتی ہے، لیکن اس کی زبان سے کوئی محفوظ نہیں، بہت ستاتی ہے، باتیں سناتی ہے لوگوں، تانے دیتی ہے، ذلیل کرتی ہے۔ آپ نے کیا فرمایا تھا؟ یہ پھر نار، یہ دوزخ میں جائے گی۔ عبادت کرنے والی، ذکر تسبیحات کرنے والی دوزخ میں جا رہی ہے۔ کس وجہ سے؟ بد اخلاقی کی وجہ۔ اور ایک کے متعلق یہ اطلاع دی گئی کہ اس کے اخلاق بہت اچھے ہیں، مگر زیادہ عبادت تو نہیں کرتی، فرائض واجبات کر لیتی ہے، زیادہ عبادت نہیں۔ تو فرمایا یہ پھر جنت، وہ جنت میں جائے گا۔ تو حدیث شریف میں ادخال السرور فی قلب المؤمن افضل من عبادت الثقل ہے، بھاری بھاری عبادتوں سے افضل ہے کسی مومن کے دل میں خوشی کا داخل کر دینا۔ اور ہم تو ستاتے ہیں، ہم تو تانے دیتے ہیں، تکلیفیں دیتے ہیں، زبان سے تکلیف دیتے ہیں، رویے سے تکلیف دیتے ہیں۔ چار آدمی بیٹھے ہوئے ہیں اور تین سے مسافہ کیا، چوتھے سے منہ موڑ کے چلے گئے، پیٹ موڑ کے، کیا گزرے گی اس کے دل میں؟ چلو وہ مجرم ہے نا، تمہارا قصور کیا ہے، تم اللہ کے لیے اس سے مل لو، تمہارا کیا جاتا ہے، تمہارا ہی درجہ بڑھے گا، تمہارا ثواب ہوگا، معافی کر دو، درگزر کر دو۔ نہیں، اپنی انا قائم، کیونکہ اس نے ایسا کیا تھا لہٰذا اس سے ملتے نہیں۔ تو یہ خدا تعالیٰ کیا گرانے والی بات ہے، گھٹیا بننے والی بات ہے۔ بڑے لوگوں کا ضرب کیا ہے کہ معاف کر دیتے ہیں۔ حضرت علی ابن حسین رضی اللہ تعالیٰ، علی بن حسین رضی اللہ تعالیٰ، حضرت حسین رضی اللہ تعالیٰ کے صاحبزادے، تو ان کی باندھی ان کو وضو کرا رہی ہے، تو اس وضو کے دوران لوٹا ہاتھ سے گر گیا، ان کے چوٹ لگ گئی، تو انہوں نے غصے سے سر اٹھایا۔ وہ باندھی بھی بڑی اللہ والی صاحب نسبت، اللہ سے تعلق تھا، قرآن پاک جانتی تھی، فوراً کیا آیت پڑی؟ والکاظمین الغیظ، والکاظمین، ہاں والکاظمین الغیظ، کہ وہ لوگ جو غصے کو پی جاتے ہیں تو کیا فرماتے ہیں؟ قد کظم غیظ، میں نے پی لیا غصہ۔ پھر وہ آگے کہتی ہے والعافین عن الناس، لوگوں کو معاف بھی کر دے، قد عفا اللہ عنک، میں نے تجھے معاف بھی کیا، اللہ بھی تجھے معاف کر۔ پھر آگے کیا کہتی ہے ظالم؟ کہتی ہے واللہ یحب المحسنین، اللہ نیکوکاروں کی محبوب رکھتے ہیں، جا تجھے آزاد کی۔ تو یہ ایسے اخلاق ہونا، یہ علامت ہے کہ اس کا دعویٰ سچا ہے۔ اپنی بیویوں کے ساتھ نرم برتاؤ، اور رحمت اور شفقت کا معاملہ کرنا، پیار کا معاملہ کرنا، یہ سنت رسول صلی اللہ علیہ وسلم۔ اور شیطان بن کے، دجال بن کے گھر میں داخل ہونا، جیسے کوڑا ہاتھ میں ہے، ابھی یہ کر دوں گا اور وہ کر دوں گا، تو یہ آدمی شیطان ہے۔ یہ دعویٰ کرے لاکھ کہ میں اللہ اور رسول سے محبت رکھتا ہوں، لیکن اس کے دل میں رمق بھی نہیں ہے اللہ اور رسول محبت، کیونکہ اللہ تعالیٰ تو فرما رہے ہیں عاشرون بالمعروف، ان کے ساتھ نرم برتاؤ کرو، یہ ظالم شیطان بنا ہوا ہے، جلاد بنا ہوا ہے۔ میں جلاد کہنا چاہ رہا تھا، دجال منہ سے نکل گیا، تو قریب قریب ہیں دونوں، اللہ تعالیٰ حفاظت فرمائے، قریب قریب ہے دجال اور جلاد، قریب قریب ہیں، اللہ تعالیٰ ہم سب کو اپنی پناہ میں رکھے۔ تو جلاد بن کے داخل ہو رہا ہے، اس شخص کے دل میں نہ اللہ کا خوف ہے، نہ رسول اللہ صلی اللہ علیہ وسلم کا، نہ ان کی محبت ہے۔ اور رسول اللہ صلی اللہ علیہ وسلم فرمائے ورزش کے بھی ان کے ساتھ نرم برتاؤ کرو، بھلائی کرو ان کے ساتھ، کیونکہ ناقصات العقل ہیں، بیچاری کم کمزور عقل کی ہیں، ان کے ساتھ نرم برتاؤ۔ وہ آدمی بہت بزدل ہے جو کمزور پر حملہ کرتا ہے، کمزور کو ستاتا ہے۔ کمزور کو ستانا کیا بہادری؟ ہاں اپنے سے سوا شیر کو ذرا مکہ دکھا کے بتاؤ، پھر ہم جانے کے واقعی تم بہادر۔ تو اس لیے دعویٰ اس کا سچا ہے جس کا ظاہر بھی سنت کے مطابق ہو، باطن بھی سنت کے مطابق۔ چلو بھائی آخری شعر پڑھ دو اور پھر ختم کرتے ہیں، ایک گھنٹہ ہونے والا ہے۔
اے اختر میرے قلب جاہے وہاں، مدینے سے گو دور رہے۔ مدینے سے گو دور رہتے ہیں ہم،
چلو بھائی اللہ تعالیٰ ہمیں عمل کی توفیق دے، اللہ تعالیٰ اپنی سچی محبت اور عشق ہم سب کو عطا فرمائے، نامحرموں سے نظر بچاؤ اور دل کو بچاؤ، دل میں بھی خیال مت لاؤ، اور چہرے پر ایک مٹھی داڑھی تینوں طرف سے، عشق رسول کی بات ہو رہی تو ظاہر بھی ہمارا سنت کے مطابق، یہ محض سنت نہیں بلکہ واجب ہے، ایک مٹھی داڑھی رکھو پھر اپنی مٹھی ہو یہاں سے کاٹ، ایسی دائیں طرف سے ایسے ہی بائیں طرف سے اور ایسے ہی تھوڑی کے نیچے سے، یہ تھوڑی کے نیچے سے یہاں سے پھر کاٹ، اوپر سے پکڑا تو داڑھی چھوٹی ہو جائے گی اور حرام ہو جائے گا، حرام کام، داڑھی کا ایک مٹھی سے کم ایک چاول بھی کترانا یا مڈانا دونوں حرام ہے، دونوں حرام ہے، چھوٹی داڑھی رکھ کے یہ نہ سمجھو کہ ہم کچھ کچھ اللہ والے ہوئے ہیں، نہیں، یہ شیطان کا راستہ ہے، پوری داڑھی رکھو، یہ مت کرو، اتنے لوگ داڑھی رکھتے ہیں، ہر آدمی رکھے داڑھی، ٹخنوں کو کھلا رکھو، جب کھڑے ہوں چل رہے ہوں دو حالتوں میں ٹخنا کھلا رہنا چاہیے مردوں کے لیے، عورتوں کو ٹخنا ڈھکنا واجب ہے، آج الٹا ہو رہا ہے، عورتیں ڈھکنے کھول رہی ہیں، ننگی پھر رہی ہیں، اور مردوں میں اب ایک اور مرض ہو گیا، مردوں سے بھی تھوڑی نظر بچانی سیکھ لو، اب یہ زمانہ بھی آ گیا، کیونکہ بعض لوگ چڈیاں پہن رہے ہیں، نیکرے پہن رہے ہیں، اور ان کو یہ تمیز نہیں ہے کہ گھٹنا شرم کی جگہ ہے، ناف سے لے کر سطر تک گھٹنے تک چھپانا فرض ہے، اگر کھلا ہوا ہوا بعض لوگ اس میں نماز بھی پڑھ لیتے ہیں، اور بعض لوگوں کے اوپر بنیان پہنے ہوئے نیچے جڈی پہنے ہوئے یا پتلون پہنے ہوئے، آپ جو سجدے میں گئے تو ان کا تماشا سب نظر آ رہا ہے، نہ ان کی نماز ہو پتہ نہیں ہو پیچھے جو پڑھ رہا ہے اس کی بھی نماز ہوگی کہ نہیں، دوسرے کو بھی گناہ میں مبتلا کیا، جہاں سجدے میں گئے سب تماشا کھل گیا ان کا، اتنی بےغرضی کی بات ہے، ابھی میں اس لیے نہیں بتا رہا کہ آپ لڑنا شروع کر دیں، کسی کا ایسا لباس ہو تو آپ اس کو کہنا شروع کر دیں، ارے اتنا تو ہے کہ چلو گھٹنا تو چھپا ہوا ہو بس اس سے تو مت الجھو، اس لیے کہ وہ غریب ابھی نماز کو تو آ رہا ہے، اگر آپ کہو گے کہ یہ لباس اچھا نہیں ہے وہ کہے گا بھائی آج تو میرا لباس صحیح نہیں ہے میں نماز ہی نہیں پڑھتا، پھر کیا ہوگا، اس لیے الجھو مت کسی سے، مگر اپنی تو اصلاح کے لیے ہمیں بتانا ہے نا، تو ایسے لوگ جو گھٹنے کھولے پھر رہے ہیں ان سے بھی نظر کی حفاظت ضروری ہے، کیونکہ کسی کا سطر دیکھنا جائز نہیں، یہ سطر میں ہے گھٹنا، تو اور بیری لڑکوں سے، یہ لڑکوں کے داڑھی ابھی نہیں آئی ہے اور چکنے مکنے لڑکے ہوتے ہیں ان میں کشش ہوتی ہے، شریعت نے منع کیا ہے، قوم لوط کا مرض اس میں آ جاتا ہے، قوم لوط کا، اب زیادہ تفصیل کی گنجائش نہیں ہے، تو نامحرم عورتوں سے نظر بچانی ہے، داڑھی ایک مٹھی رکھنی ہے، رکھنا انشاءاللہ کھول کے رکھنا ہے، چاہے نماز ہو چاہے غیر نماز، دو حالتوں میں رکھنا کھولنا واجب ہے، جب چل رہے ہوں جب کھڑے رہو، اور ورنہ کیا ہے کہ ما اسفل من الکعبین من الازار فی النار، جتنا حصہ ڈھکنے کا اوپر سے آنے والے لباس سے ڈھکے گا جہنم میں چلے گا، اسی طرح سے نگاہ کی حفاظت ہو دل کی حفاظت ہو انشاءاللہ کام بن جائے گا، ساتھ میں زبان کی حفاظت ہو، زبان کسی کو غصہ آئے تو ہاں ضبط کر دو پی جاؤ، اور اس کا علاج یہ ہے کہ اس کو نظروں سے ہٹا دو یا خودواں سے ہٹ جاؤ، جب تک نظر کے سامنے رہے گا غصہ آتا رہے گا، اور جب ہٹ جائیں گے تو غصہ معتدل ہو جائے گا ٹھنڈا ہو جائے گا، پھر اس کے بعد اگر کچھ اس سے سمجھانا ہے کوئی بات کرنی ہے تو اس کو بعد میں سمجھا دو کہ بھائی یہ کام ایسے نہیں ایسے کر لینا، آئندہ ایسے کام نہ کرنا، بچہ بھی ہے تو اس کے ساتھ بھی یہی معاملہ ہے، شاگرد ہے اس کے ساتھ بھی یہی معاملہ ہے، عین غصے کی حالت میں فیصلہ کرنا قاضی کے لیے ممنوع ہے، حدیث پاک میں، حدیث پاک میں ہے کہ جب قاضی ہے تو ہم بھی بڑے ہیں اپنے چھوٹے پر کوئی فیصلہ نافذ کرنا چاہتے ہیں نا، تو غصے کی حالت میں فیصلہ نافذ نہیں کرنا، پہلے اپنے مزاج پہ معتدل کر لو، اس کے بعد سوچ سمجھ کے اس کو سزا دینی ہو سزا دو، مگر سزا کا بھی پوچھ لو کہ سزا کیسی دینی چاہیے، بعض استادوں کو اتنا غصہ آتا ہے ایک دھاڑ مار دیا یوں مارا، میرے شیخ رحمۃ اللہ علیہ روتے ہوئے فرماتے تھے کہ اسکولوں میں تو بچوں کو انڈے اور ٹافیاں اور پکنک لے کے جا رہے ہیں اور مدرسوں کے اندر ڈنڈے دے رہے ہیں، وہاں انڈے ٹافیاں کھلا رہے ہیں یہاں ڈنڈے مار رہے ہیں، تو بتاؤ کہ بچے کا دل لگے گا مدرسے میں، پھر وہ تو بھاگے گا نا، بعض گھروں کے اندر یہ مسائل ہیں کہ دو بچوں کو یا ایک بچے کو ڈال دیا مدرسے میں باقی سب اسکول میں پڑھ رہے ہیں، अब क्या हो रहा है, स्कूल वाले बच्चों के लिए कॉपियां भी आ रही हैं रोजाना, पेंसिल भी आ रही है, शॉर्पनर भी आ रहा है, उसका यूनिफॉर्म भी आ रहा है, उसका जूता भी आ रहा है। मदरसे वाले के लिए क्या कर रहे हो भाई, उसको सुबह जल्दी जल्दी नाश्ता करा के फेल दिया मदरसा, वो उस्ताद के डंडे खा रहा है। उसके दिल में एहसास कमतरी नहीं पैदा होगा, दिन से उसको बेजारी नहीं होगी, ये वो यही नहीं समझेगा कि मदरसा अच्छी चीज नहीं है। ये देखो कितने मजे में, बच्चा तो ना समझे, उसको क्या मालूम कि मैं क्या दौलत हासिल कर रहा हूँ और स्कूल वाले क्या दौलत हासिल कर रहे हैं, उसको क्या मालूम। जब बड़ा होगा, बालिग होगा, फिर समझ में आएगी आहिस्ता आहिस्ता कि मैं क्या, मेरे पास क्या चीज है और इनके पास क्या चीज है। तो अगर कहीं किसी घर में ऐसा हो तो इसका भी बहुत ख्याल रखो कि जो दीन की खिदमत कर रहा है या दीन का इल्म हासिल कर रहा है उसको खूब अच्छे तरीके से, उसका अच्छा खिलाओ खिलाओ, अच्छा पहनाओ, उसकी तफरी का भी इंतजाम करो। मगर नहीं, मशवरा भी नहीं करते, पूछते भी नहीं है, अपने मर्जी से काम करते हैं। अल्लाह ताला हम सबको अपने सलीम अता फरमाए। दुआ कर लो बस अल्लाह ताला जो कुछ अर्ज कर दिया आपने फल से कबूल फरमा, और अल्लाह सबको सुन्नत और शरीयत के मुताबिक हमारी जिंदगियों को ढाल दे, और अल्लाह हमें गुनाहों से नफरत अता फरमा दे, गुनाहों से हिफाजत नसीब फरमा दे। ऐ अल्लाह बुजुर्गों के तरीक पर हमें जमा दे, अल्लाह बुजुर्गों के तरीकों पर जीना और मरना नसीब फरमा दे। अल्लाह जो शैतानी आले निकले हुए हैं अल्लाह से मुकम्मल हमारी भी हमारे बच्चों की भी हिफाजत फरमा, केबल से स्मार्टफोन के फितनों से और जगह जगह जो बदकारियां हैं और ये गुनाहों के अड्डे हैं, कहीं डब्बू खेल रहे हैं वक्त को जाया कर रहे हैं, कहीं वीडियो गेमों में वक्त को जाया कर रहे हैं, कहीं नशे हो रहे हैं, कहीं कुछ। ए अल्लाह हजारों जाल बिखरे हुए हैं गुनाहों के, ए अल्लाह ऐसे में हम कहाँ बच सकते हैं आपकी मदद के बगैर। ए अल्लाह आप अपनी खास मदद शामिल हाल फरमा दीजिए, हमको भी गुनाहों से हिफाजत नसीब फरमा दे, हमारी औलादों को भी गुनाहों से हिफाजत की तौफीक नसीब फरमा। ए अल्लाह हमारी मदद नुसरत फरमा, शैतान और नफ्स के मुकाबले में हमारी मदद फरमा। اللهم كن لنا وجعلنا لك اللهم كن لنا وجعلنا لك اللهم كن لنا وجعلنا لك الہ العالمین جو مصیبتیں آفتیں آ رہی ہیں سیلاب کی شکل میں، بارش کی شکل میں، بیماریوں کی شکل میں، بلا شبہ ہمارے گناہوں کی شامت عمل ہے۔ اے اللہ ہمیں معاف فرما دے، پوری امت کے گناہوں کو معاف فرما دے، اور ہمیں ہوش کے ناخن لینے کی توفیق عطا فرما، عقل سلیم عطا فرما، قلب سلیم عطا فرما، اور اللہ ہمیں معاف فرما کر ان تمام آفتوں کو ہم سے ٹال دے۔ اے اللہ ان آفتوں کو ہم سے ٹال دے اپنی مہربانی سے، اور سیلاب زدان کی زدگان کی مدد بھی فرما، اور بہت سے نیک اور متقی لوگ بھی ان آفات میں گر گئے ہیں، اے اللہ ان کی مدد، خاص طور سے ان کی مدد فرما، اور جو لوگ ان آفتوں کے باوجود گناہوں سے نہیں بچ رہے ہیں اور مستیوں میں پڑے ہوئے ہیں، بدمستیوں میں پڑے ہوئے ہیں، اے اللہ ان کو ہدایت عطا فرما دے، اے اللہ ان کو ہدایت عطا فرما دے۔ گناہوں کی نحوست ہے، اے اللہ اس نحوست سے ہر گھر کو پاک کر دے، ہر دل کو پاک کر دے، ہر مسلمان کو پاک کر دے۔ اے اللہ ہمیں اپنا وفادار بنا لے، اپنا مطیع اور فرما بردار بنا لے۔ اللہ روٹی ہم آپ کی کھاتے ہیں، رزق ہم آپ کا کھاتے ہیں، لیکن افسوس کہ ہم شیطان کی گاتے ہیں، نفس و شیطان کے کہنے میں آ جاتے ہیں۔ اے اللہ آپ ہماری مدد فرمائیے، اگر آپ ہماری مدد کو آ جائیں تو اے اللہ کائنات کی کوئی طاقت ہمیں آپ سے جدا نہیں کر سکے گی۔ اے اللہ آپ اب فیصلہ فرما دیجئے، آپ کے فیصلے کو تخلف محال ہے، آپ جو ارادہ کر لیں اے اللہ اس کے خلاف ہرگز ہو ہی نہیں سکتا۔ اے اللہ بس آپ ارادہ فرما لیں کہ ہمیں اپنا بنا لیں، اور ہماری اولادوں کو بھی اپنا بنا لیں، اور ہمیں جلد فرما لیں۔ اے اللہ جس بھائی بہن کے دل میں جو بھی پریشانی ہو، اے اللہ اس کی پریشانی کو دور فرما، جو اس کی جائز حاجت ہو اے اللہ غیب سے اس کا انتظام فرما۔ اے اللہ ہماری روزی کے دروازے کھول دے، اے اللہ روزی کے دروازے کھول دے۔ آج امت پریشان ہے آفتوں سے، بیماریوں سے، رزق کی تنگی سے، بے روزگاری سے، اور طرح طرح کی پریشانیوں سے۔ اے اللہ ہماری پریشانیوں کو دور فرما، اے اللہ آسان حلال اور بابرکت روزی عطا فرما، ہر گھر میں اے اللہ رزق کی فراخی نصیب فرما، برکتیں نازل فرما، رحمتیں نازل فرما۔ اے اللہ ہمارے دینی اداروں کی مدد فرما، ان کی حفاظت فرما، ان کو وسائل عطا فرما، اے اللہ ان کی ضروریات کا انتظام فرما۔ اے اللہ مال والوں کو توفیق دے، اے اللہ تمام مدارس کی اور مساجد کی اور تمام دینی اداروں کی خدمت کی توفیق دے، اور اے اللہ جہاں جہاں دین کی خدمت ہو رہی ہے، چاہے وہ خانقاہیں ہوں، چاہے مساجد ہوں، چاہے مدارس ہوں، چاہے تبلیغ جماعت ہو، اے اللہ جس جس شعبے پر، جس جس نہج پر اے اللہ دین کی خدمت ہو رہی ہے، ہم سب کو اخلاص نصیب فرما، اور اے اللہ شرف قبول عطا فرما، اور زبردست نصرت ہمارے شامل حال فرما. اے اللہ جن بچوں کے رشتے نہیں ہوئے ان کو نیک صالح دیندار اور محبت والے رشتے عطا فرما. اے اللہ ہمارے جو بھائی بے اولاد ہیں، اے اللہ ان کو نیک صالح اولاد عطا فرما، فرما بردار اولاد عطا فرما، عافیت والی سلامتی اعضا والی اے اللہ اولاد عطا فرما. اور اللہ ہم کو، ہماری اولادوں کو، سب کو اپنا موتی اور فرما بردار بنا. اللہ ہم نے جو مانگا اپنے کرم سے وہ بھی عطا فرما، جو نہیں مانگا مانگنا چاہیے تھا الہ العالمین اپنے کرم سے وہ بھی عطا فرما. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين، وصلى الله على النبي الكريم برحمتك يا ارحم الراحمين. الحمد للہ یہاں جو ہے زینہ تعمیر ہو چکا ہے، سیڑھیاں بنات کے مدرسے کے لیے الگ سے، اور اس میں طریقہ یہی ہونا چاہیے کہ یہاں سے رابطہ کسی قسم کا مدرسہ بنات سے نہیں ہونا چاہیے، بالکل الگ تھلگ راستہ ہونا چاہیے بنات کا، تاکہ کسی قسم کی تشویش باقی نہ رہے، بالکل کامل اطمینان کے ساتھ خواتین آئیں. اس طرح کا نقشہ ہونا چاہیے کہ یہاں سے اس دروازے کا کوئی راستہ نہ ہو، تاکہ خواتین کو اطمینان ہو بالکل. تو الحمدللہ یہ اچھا خاصا کام ہو گیا ہے، امید ہے کہ اگلے جمعے کو شاید کھول دیں گے نا انشاءاللہ. یہ کہہ رہے ہیں اللہ تعالیٰ ان کی مدد فرمائے، اور اگلے جمعے کو انشاءاللہ یہاں خواتین کے لیے، جو باہر گلی ہے اس میں سے راستہ ہے خواتین کے لیے، تو وہاں پر انشاءاللہ تعالیٰ اوپر آ جائیں گے. اور کچھ لوگ جو ہے جو یہاں کے پرانے رہنے والے ہیں، ذمہ دار ہیں، اور ان کی خواتین جو ہیں وہ یہاں پابندی سے آتی تھیں بیان میں، تو وہ ان کو چاہیے کہ اپنے گھر والوں کو کچھ سکھا دیں کہ یہاں ایک دو تین خواتین ایسی ہوں جو انتظام کو سنبھال لیں اوپر بنات کے اندر، اور ذرا پہلے سے آ کر اس کو سنبھال لیں جگہ کو. اور دوسرے یہ کہ یہاں پر کسی قسم کی آپس میں جو ہے یہ لین دین اور کوئی تجارت یا کوئی معاملے داری یہاں نہیں ہونی چاہیے. یہاں صرف دین کی بات سننے کے لیے آنا چاہیے، دین کی بات سننے کے بعد سلام دعا کر لیں، خیر خیریت پوچھ لیں، حال پوچھ لیں ایک دوسرے کا، اور اس کے بعد پھر اپنے گھروں کو روانہ ہو جائیں. اور کسی قسم کی جو ہے یہاں ان شاء اللہ تعالیٰ میں پرچہ بھی لکھ کے دے دوں گا، اوپر آپ لگوا دیجئے گا، تاکہ یہاں کسی قسم کی بے اصولی نہ ہو. نئے آنے والی ہوتی ہیں ان کو نہیں معلوم ہوتا، تو ان کے لیے کچھ ہدایت ان شاء اللہ لکھ کے لگا دیں گے، تاکہ کوئی ایسی غیر ذمہ داری کی بات نہ ہو. تو ان شاء اللہ تعالیٰ پھر اگلے جو میں امید کرتے ہیں کہ اوپر ان شاء اللہ وہ خواتین کے لیے کھل جائے گا. پہلے یہاں سے راستہ تھا مسجد میں سے، تو اب ان کے لیے وہاں سے راستہ الگ ہو گیا ہے الحمدللہ. تو ٹھیک ہے، کچھ کہنا ہے کیا؟ ارے کیا دیکھتے ہو، یا تو ہاں بولو یا نہ بولو. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمد عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين يبايعونك إنما يبايعون الله يد الله فوق أيديهم فمن نكث فإنما ينكث على نفسه ومن أوفى بما عهد عليه الله فسيؤتيه أجرا عظيما قال رسول الله صلى الله تعالى عليه وسلم المرء على دين خليله فلينظر أحدكم بالله خالق يا الله توبہ کرتا ہوں میں کفر سے شرک سے بدعت سے بدنگاہی سے اور بدگمانی سے اور تمام چھوٹے بڑے گناہوں سے یا اللہ میں وعدہ کرتا ہوں کہ پانچوں وقت کی نماز سنت کے مطابق مسجد میں جماعت کے ساتھ ادا کرنے کی پوری کوشش کروں گا رمضان شریف کے روزے فرض ہوں گے روزے رکھوں گا زکوٰۃ فرض ہوگی تو زکوٰۃ دوں گا حج فرض ہوگا تو حج کروں گا جہاد فرض ہوگا جہاد کروں گا یا اللہ داخل ہوتا ہوں میں چاروں سلسلوں میں سلسلہ قادریہ چشتیہ نقشبندیہ اور سہرگردیہ میں یا اللہ ان چاروں سلسلوں کے بزرگان دین کی برکتوں سے میری توبہ اور بیعت کو قبول فرما لیجیے اور محشر میں اور جنت میں ان بزرگوں کا ساتھ نصیب فرما دیجیے یا اللہ ایسا ایمان و یقین عطا فرما دیجیے ایمان و یقین عطا فرما دیجیے ایک لمحہ بھی آپ کو ناراض نہ کروں ہر لمحہ آپ کو راضی رکھوں اور جو خطا ہو جائے تو رو رو کر جب تک آپ کو منع نہ لوں چین سے نہ بیٹھوں اللہ تعالیٰ قبول استغفر اللہ العظیم دو شام کر لو چاہے چاروں تسبیح صبح کر لو لیکن ایک وقت مقرر کرو چاہے رات کو کرو تھوڑا تھوڑا کر کے ٹھیک رہتا ہے ہم دو تسبیح صبح پڑھتے ہیں دو تسبیح رات کو پڑھتے ہیں یعنی کلمہ شریف اور اللہ اللہ صبح کر لیتے ہیں اور درود استغفار اور درود شریف شام کو کر لیتے ہیں آپ کی مرضی ہے لیکن جو وقت معین کرو کہ اس وقت میری یہ تسبیح کا ہے اسی وقت وہ تسبیح کرو صحیح پابندی کے ساتھ اور اگر سر میں درد ہے نیند کی کمی ہے یا مزاج میں چڑچڑا پن ہے غصہ ہے تو ہم کو اطلاع کرو اور اس کو ذکر کو کم کر دو سو مرتبہ نہیں کر سکتے 50 کرو 60 کرو 30 کرو سمجھ گیا اور تھوڑا سا قرآن شریف پڑھ لو کم سے کم ایک پاؤ پارا قرآن شریف پڑھا ہوا ہے استاد سے تو یہ مولانا جلیل صاحب اور مولانا حنیف صاحب ہیں جو بھی یہاں استاد ہیں ان سے قرآن شریف کو ٹھیک کرو. قرآن شریف کو ٹھیک کرنا فرض ہے اور اس کو غلط پڑھنا بہت بڑا گناہ ہے اور نماز بھی ٹھیک نہیں. صحیح ہے سب سے پہلی بات, اگر ذکر کبھی وقت نہیں ملتا لیکن پہلے قرآن شریف کو ٹھیک کرنا وعدہ ہے. ہاں پابندی سے قرآن شریف کو ٹھیک کرنا ہے, بہت بڑا گناہ ہے قرآن شریف کو غلط پڑھنا. کتنے بھی بڑے ہو کوئی شرم نہ کرو, استاد سے قرآن شریف پڑھو, اللہ تعالیٰ خوش ہوں گے کہ میرے کلام کو صحیح کرنے کی کوشش کرو. اور دعاؤں کی کتاب ہے مناجات مقبول, اگر جب پہلے قرآن شریف سیکھو پھر وہ پڑھنا نہیں آئے گا نا اس میں, تو مناجات مقبول میں پھر اردو بھی ہے اس کا ترجمہ, فی الحال جب تک وہ نہیں پڑھ سکتے ترجمہ کرو. صحیح یہ کام کرو اور ہمیں پلا کر پابندی سے یہاں آتے ہی وہ آپ کو ماشاء اللہ آتے ہیں کو ہم کو پابندی سے پلا بھی کرو. کوئی ایسی بات ہو جو سب کے سامنے نہیں کہنی ہم کو بتا دینا کہ ہمیں تنہائی میں بات کرنی ہے, میں آپ سے تنہائی میں بات کروں. ٹھیک ہے,